को ये आवाज़ क्यों नहीं आ रही? बाबा खामोश हो गए हैं, अब उनकी आहो-पुकार की आवाज़ नहीं आ रही।
पता नहीं, मुझे डर है कहीं उन्हें कुछ हो ना गया हो।
दीना, लिया।
जी बाबा, कोई काम था?
अपने भाइयों को यहाँ बुलाओ, मुझे उनसे जरूरी काम है।
सब यहीं पर हैं बाबा।
आप कौन से क्या काम है?
मुझे कहीं बिठा दो।
मेरे साथ आइए दादा जान।
बैठ जाइए बाबा,
बैठ जाओ। तुम्हारे सारे भाई मौजूद हैं?
जी बाबा, सब मौजूद हैं।
खूब गौर से सुनो और मेरे सवालों का जवाब दो। जरा मुझे ये बताओ कि जब तुम लोग मिस्र पहुंचे तो क्या वाक्य पेश आया? आया ये तय नहीं पाया था कि एहतियात के साथ जाओगे और खामोशी के साथ वापस आओगे, फिर आखिर कैसे पकड़े गए?
अजीज मिस्र ने सिपाही लगाए हुए थे जो हमारी ही तलाश में थे और बिलाखिर वो हमें पहचान ही गए।
तुम लोगों से अजीज मिस्र का मिलने पर इतना मुसिर होना आखिर क्यों?
जब हम भाई वहां पहुंचे तो वो निहायत मेहरबानी, मोहब्बत और तवाज़ु से पेश आए।
बिलखुसूस वो बिन यामीन पर कुछ ज्यादा ही मेहरबान थे।
बाबा, खाने के वक्त भी हर कोई अपने माजाए के साथ बैठा, यानी अजीज मिस्र की ख्वाहिश थी।
और बिन्यामीन अकेला रह गया तो अजीज मिस्र ने उसे अपने साथ बिठा लिया और साथ खाना तनावल किया।
वो आपस में काफी देर सरगोशियां करते रहे।
काफी देर,
कभी हंसते तो कभी रोने लगते थे।
अजीज मिस्र बिन्यामीन के साथ हंस और रो रहे थे?
नहीं, सिर्फ बिन्यामीन रो रहा था। हमने उससे जब पूछा तो वो कहने लगा कि वो आपके फिराक में रो रहा है।
महज चंद रोज की जुदाई पर रोना, वो भी रूबरू अजीज मिस्र, ये बात समझ में नहीं आती।
सब कुछ ठीक जा रहा था बाबा, और फिर अचानक बिन्यामीन गिरफ्तार हो गया।
मेरे लिए कलम, दवात और चमड़े का एक टुकड़ा लेकर आओ। ऐसा महसूस होता है जैसे अजीज मिस्र के रवैये में कोई राज पोशीदा है। वो या तो यूसुफ के मुतालिक कुछ जानते हैं या फिर तुम्हारे भाई की तलाश में जरूर तुम्हारी कोई मदद कर सकते हैं। जाओ और या तो अजीज मिस्र या फिर जिससे भी मुमकिन हो अपने भाई के बारे में तहकीक करो। मिस्र में मेरे बच्चों कुछ न कुछ तो जरूर है।
अब वहां जाने की हमारी हिम्मत नहीं पड़ती, और वहां जाकर कहीं भी तो क्या,
ये कहें कि हमारे भाई के जुर्म से दरगुजर फरमाए या ये कहें कि एक बार फिर हमें गंदुम दे दे।
ये लीजिए दादा जान, ये लीजिए।
मैं अजीज मिस्र की खिदमत में एक खत लिखे देता हूं। तुम लोग ये खत भी ले जाओ और अपने भाई के बारे में भी पूछगछ करो। मैं तुम लोगों की बातों से जो कुछ समझा हूं उसका समझना तुम लोगों के लिए मुश्किल है। शमून, बेटा शमून, लिखो अस जानिबे बंदे खुदा याकूब अजीज मिस्र युजारसीफ की खिदमत में, खुदावंद सुभान ने हमेशा हम खानदान नबूवत तो रिसालत पर भलाई नासिल की और मुख्तलिफ आलाम मसाइब के जरिए हमारी आजमाइश ली है। मेरे जद इब्राहिम का आतिश नमरूद के जरिए इम्तिहान लिया और हमारे चचा इस्माइल ज़बीउल्लाह को कुर्बान गाह तक ले आया ताकि उनको आजमाए।
इतने से उनकी भला क्या कीमत होगी? क्या इसके इवेज वो हमें गंदुम दे देंगे?
कुछ ना होने से तो बेहतर है।
वो हमें मुफ्त में तो गंदुम देने से रहे, या तो हमारे पास दरहम और दिनार होने चाहिए या फिर कोई माल मवेशी। और दरहम और दिनार है नहीं।
हाँ कुछ ना कुछ तो इंतजाम करना ही होगा। हाँ कुछ खा ले और थोड़ा बहुत ऊन पड़ा है जो हमने बेचा नहीं है।
कहो किसी ने खरीदा नहीं ना कि बेचा नहीं।
थोड़ा बहुत मैंने और मेरी बहुओं ने मिलकर धागा भी बुना है, शायद तुम लोगों के काम आ जाए।
इन सब के बस तो वो हमें गंदम नहीं देंगे।
हमारे मालिक की कोई कदर कीमत नहीं, लेकिन कोई चेहरा नहीं, खुदा से कुछ बईद नहीं। शायद अजीज मिस्र हमें गंदम और बिन्यामीन दोनों साथ ही दे दे। हाँ
वाह क्या खुशफहमी है तुम्हारी।
लुत्फ खुदा से नाउम्मीद मत हो यहूदा।
जल्दी करो।
यूसुफ
के बारे में पूछ कर जरूर करना। मेरा ये खत अजीज मिस्र तक पहुंचा देना। बिन्यामीन को लिए बगैर किरान वापस मत आना। खुदा तुम्हारा निगहबान, खुदा निगहदार।
درود خداوند ہو عزیز مصر یزار سیف بزرگ پر۔
درود خداوند بر یوسف نبی۔
درود بر بیناروس خوب و مہربان۔ کہاں ہو بیناروس؟
عزیز مصر کی عنایت کے زیر سایہ زندگی بسر کر رہا ہوں۔ میں آیا ہوں تاکہ آپ کو جناب فرما روا کی یہاں تشریف آوری کی اطلاع دے سکوں۔
فرما روا؟
جی۔
یہاں؟ تعجب ہے۔ درود بر فرما روائے مقتدر مصر۔
درود بر نبی خدا۔
خوش آمدید۔
خوش آمدید بانو۔
کیا بات ہے، یزار سیف حکیم نے تو ہمیں بالکل ہی بھلا دیا۔
یقیناً نئی مصروفیات جناب یزار سیف کو مشغول کر رکھا ہے۔
اگر ہمیں معلوم ہوتا کہ جناب یزار سیف کو ان کے بیوی بچے اپنے گرد اتنا مصروف رکھیں گے کہ وہ ہم سے غافل ہو جائیں گے تو ہم آپ کو رشتہ ازدواج میں منسلک ہونے کی اجازت ہی نہ دیتے۔
لیکن فی الحال تو انہیں نئی فکرات نے گھیرا ہوا ہے جناب فرما روا۔ تو گویا ہمارا اندازہ صحیح ہے۔ نہیں بانو حضور، میرا مقصد وہ ہرگز نہیں۔ عزیز مصر کی نئی پریشانیاں ان کے بھائیوں سے متعلق ہیں۔
آپ کے بھائی؟
جی ہاں، لطف و عنایات پروردگار سے برسوں بعد مجھے میرے بھائی ملے ہیں۔
یہ تو بہت اچھی خبر ہے، پھر تو آپ کو مبارکباد پیش کرنی چاہیے۔ آپ کے والد بزرگوار یعقوب نبی کی کیا خبر ہے؟
ابھی تک مجھے ان کی زیارت نصیب نہیں ہوئی ہے، لیکن اپنے بھائیوں سے دو بار ملاقات کر چکا ہوں۔ وہ لوگ اس وقت کنعان گئے ہوئے ہیں۔
آپ ان سب کو یہاں مصر کیوں نہیں بلا لیتے؟ یہاں آپ ان کی رہائش کا بہترین اور مناسب انتظام کر سکتے ہیں۔
ارادہ تو یہی ہے، البتہ اگر اجازت جناب اخناتون ہو تو۔
یہ تو باعث صد افتخار ہوگا کہ جناب یعقوب نبی اپنے مبارک قدموں سے ہماری سرزمین کو عزت بخشیں۔ مصر کے مالک و مختار آپ ہیں اور اجازت ہم سے طلب کر رہے ہیں۔ جلد از جلد انہیں مصر بلوا لیجیے۔ ہم تو سمجھے کہ شاید عشق آسنات کے ساتھ ساتھ عشق زلیخہ کی مصروفیات میں بھی اضافہ ہو گیا ہے جو آپ ہمیں بھلا بیٹھے۔
فی الحال تو وہ راز و نیاز میں مشغول ہیں دوسرے معشوق کے ساتھ اور کسی طرف متوجہ نہیں ہونا چاہتی۔
وہ بہت غلط کر رہی ہیں، یزار سیف خدا سے جدا تو نہیں۔ زلیخا کو یہاں بلائیے تاکہ ہم جان سکیں کہ اصل معاملہ کیا ہے۔ اپنے خاندان کی رہائش کے لیے کس جگہ کا انتخاب کیا؟
ایک خطہ ہے بنام کرشن، نزدیکی ہے منفیس کے۔
نیل کے نزدیک کا زرخیز خطہ، ہاں یہ جگہ نہایت مناسب رہے گی۔ میں آپ کے انتخاب کی داد دیتا ہوں۔
بشرط یہ کہ جناب یزار سیف اپنے والد اور بھائیوں کی مصروفیات میں گم ہو کر ہمیں بھول نہ جائیں۔
ہمیں آپ کی دوری بالکل برداشت نہیں، ہم پر ایسا ستم مت کیجیے گا۔
یہ تو جناب فرما روا کی محبت ہے۔
आप तो बिल्कुल फरिश्तों की तरह हो गई हैं सुलेखा। लगता है आपको पूरी उम्र इबादत में ही बसर करनी है। पहले आप आमून की देवी थी तो आमून की परस्तिश किया करती थी, और अब जब से यक्ता परस्त हुई हैं तो खुदा यक्ता की इबादत में रहती हैं।
हम चाहते हैं कि आज जुलेखा को अहले अर्श से हटाकर अहले फर्श का हम नशीन कर दें।
इसकी जरूरत नहीं जनाबे फरमारवा, मैं अभी तक दुनिया और इस फानी जिस्म के हिसार से बाहर नहीं निकली हूँ। आप हुक्म कीजिए, कनीज हासिल है।
अगर ऐसा है तो फिर क्यों अर्श नशीनों के साथ तो राहो रसम बढ़ाई जा रही है लेकिन खाक नशीनों से गफलत बरत रही है?
आप जिस खाकी की बात कर रहे हैं वो खुद मस्जूद मलाइक है। जुलेखा की गफलत से उनकी अजमत में कोई कमी नहीं आ सकती।
लेकिन हम नहीं चाहते कि ये गफलत अब तूल पकड़े। आप जनाबे युजारसीफ की हमसरी क्यों कबूल नहीं करते?
अच्छी बात है, हम आपसे बाकायदा तौर पर अजीज मिस्र जनाबे युजारसीफ के लिए खास्तगारी करते हैं।
अगर जनाब फरमारवा और बानो हुजूर की इजाज़त हो तो बानो जुलेखा को चंद रोज सोचने की मोहलत दी जाए।
सोचने की मोहलत तो है लेकिन रद्द करने की इजाज़त हरगिज नहीं। हमें मस्बत जवाब चाहिए। आप दोनों ही हमें नहायत अजीज हैं। हम नहीं चाहते कि अब ये मिलाप ज्यादा अरसे इल्तवा में रहे। जुलेखा जा सकती।
बिन्यामीन को तो गुलामी में लिया था लेकिन ये तो बहुत बेहतरीन और उम्दा लिबास में नजर आ रहा है।
बीस पैमाने जाओ वसूल कर लो।
बीस पैमाने।
पांच अफराद हो, 15 सिक्के, जाओ वसूल कर लो।
मेरे पास सिक्के नहीं हैं।
कुछ और भी नहीं है?
नहीं, जो कुछ था वो अब तक गंदम की खरीदारी पर सर्फ कर दिया है।
पहले भी बताया है कि जिनके पास गंदम की कीमत अदा करने के लिए कुछ ना हो वो सनद गुलामी पर दस्तखत करके गंदम वसूल कर सकते हैं।
हम अपनी तमाम उम्र या हुकूमत के गुलाम थे या मोहब्बत के, लेकिन आपका गुलाम होना तो बड़ी सआदत है।
सिर्फ तना आप ही नहीं है, इस वक्त तमाम मर्दम मिस्र जनाबे युजारसीफ के गुलाम हैं।
हमारे लिए ये गुलामी तो आज़ादी से कहीं बढ़कर है और हमें इस पर बड़ा फख्र है।
मेरी ख्वाहिश है कि आप सब एक खुदा के बंदे बन जाएं और किसी गैर खुदा के बंदे ना रहें।
जनाबे युजारसीफ, अब मेरे पास गंदम के अवज देने को कुछ नहीं, क्या आप मुझे मुफ्त गंदम इनायत फरमाएंगे?
आली जनाब, इसका शुमार मिस्र के दौलतमंद तरीन अफराद में होता था।
आप यूं कीजिए कि इसकी गुलामी के एवज इसे गंदुम दे दें।
यानी मैं हुकूमत मिस्र का गुलाम बनूंगा तब मुझे मुफ्त गंदुम दी जाएगी? मेरा सब कुछ तो मुझसे ले लिया गया है, मेरा घर बार, मेरे बच्चे, मेरा माल और मता, मेरे गुलाम, मेरे बीवी बच्चे सब आपके गुलाम हैं। अब मुझसे और क्या चाहते हैं? मुझे तो कंगाल ही कर दिया है।
क्या किसी ने मजबूर किया है आपको गंदुम खरीदने पर?
हाँ, कहत ने, भूख ने। अगर गंदुम ना हो तो मैं तो हलाक ही हो जाऊं।
जमाना फरावानी में आपने हुकूमती गोदामों में गंदुम जमा करवाई थी?
नहीं, मैंने सोचा भी ना था कि कहत भी पड़ सकता है।
बस तो आप अपनी जान की कीमत अदा कर रहे हैं।
मैं गुलामी पर मौत को तरजीह दूंगा।
अगर गुलामी बुरी चीज है تو پھر کیوں جب آپ خود صاحب دولت تھے تو بیسیوں غلام رکھے ہوئے تھے؟
میرا درد یہی تو ہے، میں جس کے بیسیوں غلام ہوا کرتے تھے، اب خود کیسے غلام بن جاؤں؟
شاید اس طرح غلاموں کے درد کو زیادہ بہتر محسوس کر سکیں۔ بہرحال ہم جبرن کسی کو غلامی میں نہیں لیتے۔
عالی جناب، میں پہلے اس شخص کا غلام ہوا کرتا تھا، اس نے مجھ پہ بہت ظلم ڈھائے ہیں۔
کل تمام مردم تیبس معبد آمون کے صحن میں جمع ہو جائیں، ان میں سے اکثر کو غلامی میں لینے کا سبب میں کل وہیں بتاؤں گا۔
وہ کل کیا خطاب کریں گے؟
معلوم نہیں۔
اس آدمی کو مفت گندم دے دیں، کسی بھی انسان کی عزت نفس مجروح نہیں ہونی چاہیے۔
جی عالی جناب، بہت بہتر، اطاعت ہوگی۔
گندم وصول کر لو۔
کیا غلامی کے عوض؟
نہیں، آپ کو گندم مفت دی جا رہی ہے، یہ جناب یزار صرف کا حکم ہے۔
کیا ایسے عظیم انسان کی غلامی آزادی سے بہتر نہیں ہے؟
مصر میں اب کوئی بھی چیز کسی کی ملکیت نہیں رہی، حتیٰ کہ عوام بھی حکومت مصر کی ملکیت بن چکے ہیں۔ معبد آمون کے تمام خزانے بھی حکومت مصر کی تحویل میں آ چکے ہیں۔ تمام سرمایہ دار طبقے اور صاحبان دولت و قدرت افراد بھی اپنی تمام دولت و قدرت گنوا چکے ہیں، اور اب وہ دیگر عوام کے برابر ہو چکے ہیں۔ یکتا پرستی اور یکتا پرستوں کو بھی اب کوئی خطرہ نہیں ہے۔ اب آپ کا کیا فیصلہ ہے؟ اس تمام دولت اور ان تمام غلاموں کا آپ کیا کریں گے؟
مصر کے پاس آج جو کچھ بھی ہے وہ آپ ہی کے وجود بابرکت کی بدولت ہے۔ اگر آج آخناتون صاحب قدرت ہے تو وہ آپ ہی کے مرہون منت ہے۔ آپ عزیز مصر اور صاحب اختیار ہیں، آپ کو مکمل اختیار حاصل ہے، آپ جس طرح مناسب سمجھیں۔
حتیٰ کہ سب کچھ بخش بھی دوں؟
یزارسیف کو آخناتون اور اس کے بچوں پر بھی مکمل اختیار ہے۔
خداوند جناب آخناتون کو سلامت رکھے۔ بہت خوب، میں کل معبد میں تمام اہل طبس کے سامنے اپنے فیصلے کا اعلان کروں گا۔
آج بانو زلیخا کا معبود یکتا کے ساتھ خلوت نشینی کا 40واں روز ہے۔ کیا آپ بھی جناب یزارسیف کی خواستگاری کو قبول کرنے کا وقت نہیں آیا؟
حکم دینے کا مکمل اختیار عزیز مصر کو حاصل ہے، اگر ان کا حکم ہوگا تو میں اس خلوت کو ترک کر دوں گی۔
نہیں، کسی قسم کا کوئی جبر نہیں، کیونکہ اگر مہر محبت ہی نہ ہو تو جبر بے سود ہے۔
کبھی میں خود سے کہتی ہوں کہ عشق حقیقی کے ہوتے ہوئے عشق مجازی کی کیا ضرورت ہے، پھر سوچتی ہوں کہ اگر عشق یوسف نہ ہوتا تو آج میں معبود حقیقی کی عاشق نہ ہوتی۔ میں نے یوسف سے اپنے معبود کی طرف سفر کیا ہے، یوسف کی محبت سے مجھے عشق حقیقی کا تجربہ ہوا ہے، اور ایمان کے ذریعے معشوق حقیقی کو حاصل کیا۔ میں خود کو عشق یوسف کا مقروض سمجھتی ہوں، لیکن
लेकिन मुझे महसूस होता है कि उस जैसे माशूक के होते हुए मैं गैर के इश्क से बेनियाज हूँ।
यानी बानो जुलेखा के दिल के किसी गोशे में भी जनाबे युजार सिर्फ के लिए कोई जगह नहीं।
खुदावंदी, अपनी तमाम दर खूबसूरतियों और अजमतों से कुछ इस तरह मेरे वजूद को पुर किया है कि अब किसी और इश्क की गुंजाइश नहीं।
तरद्दुद मत कीजिए बानो, जिस इश्क ने आपकी माशूक की हकीकी की जानी हिदायत फरमाई है वो मुकद्दस है। इश्क जमीनी और आसमानी के माबैन एक ऐसा काबिल सताइश ताल्लुक है जो कभी टूट नहीं सकता, मगर शर्त यह है कि इश्क मजाजी आपको इश्क हकीकी की जानिब से गाफिल न कर दे।
यही तो डर है कि कहीं मेरा माबूद मेरा मुआखिजा न करे कि एक दिल में दो माशूक क्यों।
आप आजाद और मुख्तार हैं। मेरा फर्ज था कि इस मुकद्दस रिश्ते को कायम करने के सिलसिले में कोई इकदाम करूं। उम्मीद है गौर फरमाएंगी।
बानो, आप जनाबे अखनातून और मालिक को क्या जवाब देंगी?
यूसुफ पयाम्बरे खुदा हैं। भला ये हो सकता है कि खुदा की मोहब्बत तो मेरे दिल में हो और उसके पयाम्बर की मोहब्बत ना हो?
नहीं तो हम उम्मीद रखें कि बानो जुलेखा ने अकलमंदी का सबूत देने का इरादा कर लिया है।
नाम खुदा शुरू करता हूं जो निजात दहिंदा और रोजी रसा है मर्दम मिस्र का। एक दिन पेशनगोइयों की किताब जनाब पुतिफार को मैं पढ़कर सुना रहा था। उसमें मिस्र के मुस्तकबिल की पेशनगोई की गई थी। उस किताब में लिखा था कि एक रोज वो आएगा कि जब मिस्र में लोगों के मेयार उलट जाएंगे, गनी मोहताज की जगह ले लेंगे, उमरा अपने महलों और गुलामों से महरूम हो जाएंगे, सर्वतमंद और गरीब अफराद आपस में जगह तब्दील कर लेंगे, गुलाम और सितमजदा अफराद आज़ाद होकर अपने ही अरबाब इख्तियार के मालिक व मुख्तार बन जाएंगे, और उस वक्त मिस्र में खुदाए आमून की परस्तिश करने वाला कोई ना होगा।
दुरूद पर जुजार सी पैगंबर खुदा,
दुरूद पर मददगार निजात दहिंदा मिस्र,
दुरूद पर अज़ीज़े मिस्र।
पुतिफार की बड़ी ख्वाहिश थी कि इस पेशनगोई को पूरा होते हुए वो अपनी आंखों से देखें, लेकिन उम्र ने उनसे वफा न की। मगर आज आप लोग उस पेशनगोई को पूरा होते देख रहे हैं।
शायद मिस्र के बहुत से बुजुर्गों को याद हो कि एक दिन इसी शहर तिप्स में बर्दा फरोशों के बाजार में एक छोटे से बच्चे को बतौर गुलाम खरीदने के लिए बेशुमार लोग जमा हुए थे। آج وہی غلام بچہ مالک مختار ہے مردم مصر کا. ایک دن تھا کہ آپ سب یزار سیپ کے مالک و مختار بننے کے خواہش مند تھے اور آج وہ آپ سب کے مالک و مختار ہے.
واقعی اس روز پوتیفار نے اس بچے کو خریدا تھا اور آج اسی بچے نے ہم سب کو خرید لیا ہے.
اگر مجھے معلوم ہوتا تو اسی روز اس بچے کا اپنے ہاتھوں سے گلا گھونٹ دیتا.
یہ سب نشانیاں ہیں اس فوق الارادہ اور اس قادر مطلق کے ارادے کی.
لیکن مجھے آج تک نہ یزار سیپ دیگر صاحبان غلام جیسا لگا اور نہ ہی مجھے کبھی احساس غلامی ہوا ہے.
کون کہتا ہے یہ غلامی ہے؟ یہ غلامی تو ہمیں اس آزادی اور ارباب اختیار ہونے سے کہیں زیادہ عزیز ہے.
آج آپ سب کو یہاں اس لیے جمع کیا ہے تاکہ آپ سب کو غلامی یزار سیپ اور حکومت مصر سے آزاد کروں. کیونکہ جو کوئی بھی خدا بند یکتا کی بندگی قبول کر لیتا ہے اسے کسی حکومت کسی انسان کا بندہ و غلام نہیں ہونا چاہیے. آج آپ لوگ سند آزادی چاہے وہ اپنی ہو یا خاندان والوں کی حاصل کر لیں گے. آج سے آپ سب آزاد ہیں. الا بجز ان لوگوں کے کہ جنہوں نے اس سے پہلے دوسروں کی آزادی سلب کر رکھی تھی. یا وہ صاحبان غلام اور سرمایہ داروں کے جو غریبوں کے خون پسینے سے کمائی ہوئی دولت کے مالک و مختار بنے بچے ہیں. وہ تمام لوگ بدستور یوں ہی غلام رہیں گے. ہم ان کی گردنوں میں باقاعدہ توقع غلامی تو نہیں ڈالیں گے لیکن اگر وہ کسی خطا کے مرتکب ہوئے تو سخت سزا کے مستحق قرار پائیں گے. میں نے مردم مصر کو نہیں خریدا مگر اس لیے. ان کے غلاموں اور ستم زدوں کو ہمیشہ کے لیے آزاد کر دوں اور صاحبان غلام اور ستم گروں کو ہمیشہ کے لیے اسیر.
تو یہ تھا مردم مصر کو غلامی میں لینے کا راز.
یہی وہ حکمت عملی تھی تو جناب یزار سیپ نے اپنائی تھی.
انہوں نے اس حکمت عملی سے اچھے اور بروں کو ایک دوسرے سے جدا کر دیا ہے.
آج اسے مصر کی بات ہے تو بالکل انبیاء جیسی معلوم ہی نہیں ہو رہی.
وہ مجھے مصر ہے.
کل سے تمام گوداموں کے مامورین تمام لوگوں کو بلا معاوضہ گندم دینے کے پابند ہوں گے. آج سے حکومت مصر غذائی قلت کو پورا کرنے کی پابند ہوگی. انہیں بھی جو آج سے آزاد ہیں اور انہیں بھی جو حکومت مصر کے غلام ہیں. ان قریب خدا نے چاہا تو قحط ختم ہو جائے گا. بس جب تک زمانہ قحط ختم ہو ہمیں میانہ روی اور کفایت شعاری اختیار کرنی ہوگی تاکہ ہمیں غذائی قلت کا سامنا نہ کرنا پڑے. پہلے یہاں معبد آمون تھا. آج کے بعد سے اس جگہ پر خداوند یکتا کی پرستش کی جائے گی. اگلی مرتبہ اس جگہ کو مجسمہ آمون اور آثار شرک سے پاک ہونا چاہیے. یہاں کس نے مجھے میرے نام کنانی سے پکارا؟
یوسف، یوسف،
زلیخا، آپ یہاں کیا کر رہی ہیں؟
انتظار کر رہی تھی آپ کا۔
مگر یہاں کیوں؟ آپ کو کیسے معلوم کہ میں یہاں پر ملوں گا؟
کل آپ کے چلے جانے کے بعد میں نے خدا سے دعا کی، اگر وہ مسئلہ سمجھتا ہے تو اپنے رسول کی محبت میرے دل میں ڈال دے۔ مجھے یہ گوارا نہ تھا کہ عشق خدا تو میرے دل میں ہو لیکن اس کے رسول کی محبت نہ ہو۔ لہذا میں نے نیت کی کہ یہاں ہوں جہاں برسوں میں نے آپ کے وصل کی آرزو میں آپ کا انتظار کیا۔
میں جانتا ہوں انتظار سخت ہوتا ہے۔
اس سے کہیں زیادہ سخت وہ تانے تھے جو مجھے سننے کو ملتے تھے۔ صاحب کہتے تھے بس کرو، آخر کب تک یوسف کا انتظار کرتی رہو گی؟ میں نے خود سے کہا کہ اس بار بھی آپ تشریف نہ لائیں تو سمجھوں گی کہ مرضی یہ معبود نہیں ہے۔
لیکن میں آ گیا ہوں، کیا میں سے آپ کے دل میں دوبارہ محبت کی شمع روشن ہو جانے کی علامت سمجھوں؟
میں بھی آئی ہوں تاکہ نبی خدا مجھے بھی دوسروں کی طرح اپنی غلامی میں قبول کر لیں۔
لیکن میں نے تو آج ہی تمام مردم مصر کو آزاد کر دیا ہے۔
مجھے آزادی نہیں چاہیے، میں آپ کی غلامی میں آنا چاہتی ہوں۔
مبارک ہو، یہ غلامی مبارک ہو۔ آپ سب شاہد ہیں، زلیخا خود غلامی قبول کر رہی ہیں۔
جائیے،
ہم سپاس گزار ہیں آپ کے۔
مجھے یاد ہے کہ اس نے کہا تھا کہ وہ بردہ فروشوں کے بازار میں ملے گا۔
صحیح کہہ رہے ہو، آؤ اس طرف چلے۔
لاوی ہے کہاں؟
لاوی، لاوی،
لاوی،
سلام بھائی،
سلام لاوی،
سب ٹھیک ہے؟
سلام، سلام، سلام بھائیو، سلام، سلام،
کیسے ہو لاوی؟
بالکل ٹھیک۔
میرے پاس بھی تم لوگوں کے لیے کئی خبریں ہیں۔
یہ تو بہت اچھی بات ہے۔
اور سب ٹھیک ٹھاک ہے؟
تمہارے بیوی بچوں نے بھی سلام کہا ہے، وہ سب خیریت سے ہیں۔
بنیامین کی کیا خبر ہے؟
بن یامین کے متعلق بھی بڑی اہم خبریں ہیں میرے پاس۔ با
बातें बहुत है, जरा फुर्सत से बताऊंगा।
ये तो बहुत अच्छी बात है।
ये खत बाबा ने अजीज मिस्र के लिए भेजा और इसमें तकाजा है कि वो बिन्यामीन को आजाद कर दें।
फिर तो हमें अजीज मिस्र से फौरन मिलना चाहिए।
ये खत हमें अजीज मिस्र को पहुंचाना है।
हमें अजीज मिस्र के पास जाना होगा, चलो चले। तुम यहीं रुको, हम अभी वापस आते।
मुझे भी आकर बताना।
कैसा गुलाम? बिन यामिन तो बड़ी शहाना जिंदगी गुजार रहा है और अजीज मिस्र अपने किसी अजीज की तरह उसका ख्याल रख रहे हैं।
तुमने खुद देखा है या किसी ने बताया?
मैंने खुद अपनी आंखों से देखा है। हर जगह वो उसे अपने साथ लेकर जाते हैं, हत्ता कि वो अपनी बग्गी में भी अपने साथ सवार करते हैं।
तो क्या अजीज मिस्र ने उसे अपना खास गुलाम बना लिया है?
मैं कह रहा हूँ कि बिन यामिन एक शहाना जिंदगी गुजार रहा है और तुम कह रहे हो कि खास गुलाम।
ये अपने भाई यूसुफ की तरह बड़ा खुशकिस्मत है।
उसने अजीज मिस्र की तवज्जो इस तरह अपनी तरफ मुतवज्जो कर ली है कि वो उसे एक लम्हे के लिए भी खुद से जुदा नहीं करते इस तरफ से।
हम जनाब यूसुफ से मिलना चाहते हैं।
हम अपने बाबा की तरफ से उनके लिए खत लेकर आए हैं।
हमें अंदर आने की इजाजत दीजिए।
मुझे इसकी इजाजत नहीं। इसके लिए मुझे जनाब हुरम हूब से इजाजत लेनी होगी। फिलहाल आपको जनाब अजीज मिस्र से मिलने की इजाजत नहीं।
जनाब मुशीर, जनाब मालिक, आपसे एक इल्तिजा है।
आप लोग फिर आ गए? आप क्या चाहते हैं?
हम अजीज मिस्र जनाब यूसुफ से मिलना चाहते हैं। हम बाबा की तरफ से उनके लिए खत लाए।
मैं तो समझा था कि जो कुछ आपके भाई ने किया है उसके बाद तो आप लोग दोबारा कभी भी तिप्स का रुख नहीं करेंगे। बहरहाल आइए मेरे साथ, देखें क्या होता है।
चलो चलते हैं।
सर उठा लीजिए। कहिए क्या कहना चाहते हैं?
अगरचे हम अपने भाई की उस हरकत पर शर्मिंदा हैं, लेकिन जनाब अजीज मिस्र की बुटबारी के पेश नजर हमने दोबारा यहाँ आने की हिम्मत की।
अब तक किनान कहत से दो चार है जनाब अली। हमारे पास ना तो दरहम दीनार है और ना ही कोई मालो मता जो गंदों के एवज दे सके, और जो है भी ना होने के बराबर है।
सिर्फ कुछ खाले रेशम और धागा लाए हैं जो कि नहायत ही कम कीमत की है।
हमें उम्मीद है कि इन हकीर चीजों के एवज साल भर के लिए गंदुम देकर हमारे कबीले को इस मुश्किल से निजात देंगे।
ठीक है, मैं कह देता हूँ कि इस बार तो आप लोगों को गंदुम दे दी जाए, लेकिन अगली बार आपको इसकी पूरी कीमत अदा करनी होगी।
हम सिपास गुजार हैं आपके। खुदाबंद जनाब अजीज मिस्र का साया हमारे सरों पर कायम रखे।
हमारी एक गुजारिश और थी, उम्मीद है कि अजीज मिस्र जरूर कबूल फरमाएंगे।
सुन रहा हूँ, उम्मीद है कि वो बिन्यामीन के मुतालिक न होगी।
इत्तफाकन ऐसा ही है। आली जनाब से निहायत आजाना गुजारिश है कि उसे मुआफ कर दें और हमारे साथ जाने दें। हमारे बाबा मजीद उसकी दूरी के मुतहमिल नहीं हो सकते।
Thank you.
नहीं कहा था बिन्यामीन खूब मजे में है?
हाँ वाकई गुलाम तो बिल्कुल नहीं लग रहा। बाबा का खत,
हमारे नाबीना बाबा ने अपनी अश्कबार आंखों से अजीज मिस्र के नाम एक खत अरसाल किया, अगर इजाजत हो तो पेश करो।
रुदामून,
از جانب بنده خدا یعقوب به نام عزیز مصر یوزارسیف، خداوند سبحان نے ہمیشہ ہم خاندان نبوت اور رسالت پر بلائیں نازل کی ہیں اور مختلف مصائب و علام سے ہمارا امتحان لیا ہے۔ ہمارے جد ابراہیم کا آتش نمرود کے ذریعے امتحان لیا اور ہمارے چچا اسماعیل ذبیح اللہ کو قربان گاہ تک لے آیا تاکہ انہیں آزمائے اور مجھے بھی میرے اس بیٹے کی جدائی میں جو میری آنکھوں کا نور اور میرے دل کا سرور تھا مبتلا کیا۔ ایک دن اس کے بھائی اسے صحرا لے گئے اور اس کے بجائے اس کا خون آلود کرتلا کر دے دیا۔ اب ایک بیٹا رہ گیا تھا جو یوسف کا ماں جایا بھائی تھا، جس سے مجھے یوسف کی خوشبو آیا کرتی تھی اور وہ یوسف کی جگہ میرے دل کے زخموں کا مرہم تھا۔ اس کے بھائی اسے آپ کے پاس تو لے گئے لیکن میرے پاس واپس نہ لائے۔ آپ نے اسے چوری کے الزام میں اپنا غلام بنا لیا ہے۔ بلا شبہ چوری کا خاندان رسالت سے کوئی تعلق نہیں ہے۔ مختصر یہ کہ میرے بچوں کی جدائی میں اب نہ تو میرے جسم میں طاقت رہی اور نہ ہی آنکھوں کی بینائی۔ میں آپ سے چاہتا ہوں کہ میرے قیدی بیٹے کو مجھ بوڑھے باپ کو واپس لوٹا دیں اور مجھے اس غم سے نجات دلا دیں۔ ایسی صورت میں میں آپ کے حق میں دعائے خیر کروں گا، اور اگر ایسا نہیں کیا اور اس مصیبت زدہ پر رحم نہ کھایا تو میں اس دل سوختہ سے ایسی آہ و فریاد کروں گا کہ جس کے بھڑکتے شولوں میں تمہاری سات پشتیں جل کر خاکستر ہو جائیں گی اور تمہارا ان شولوں سے بچنا محال ہوگا۔ بندے خدا یعقوب،
اس یوسف کے ساتھ کیا کیا؟ جانتے ہیں آپ کے بابا نے آپ کے اس ناپسندیدہ عمل کی وجہ سے کتنے رنج و تکالیف اٹھائے ہیں۔
ایسا معلوم ہوتا ہے کہ عزیز مصر کو کسی نے ہم سے بدزنگ کیا ہے۔
ہم اپنے بابا اور بھائی کے حوالے سے کسی گناہ کے مرتکب نہیں ہوئے ہیں۔
وہ سند لائی ہیں؟ بس آپ کسی گناہ کے مرتکب نہیں ہوئے ہیں؟ ہاں،
ہم نے سوائے حقیقت کے کچھ نہیں بتایا آپ کو، یقین کیجیے۔
بہت خوب، ہم 10 کنانی بھائی
اپنے غلام یوسف کو مالک ابن زہر کے ہاتھوں بعوض 18 درہم فروخت کرتے ہیں، اس شرط کے ساتھ کہ اسے کسی ایسی جگہ پر لے جائیں گے کہ جہاں سے وہ کبھی بھی کنعان کا رخ نہ کر سکے۔ لاوی اور شمون نے اس پر دستخط کیے ہیں، غالباً یہ تحریر شمون کی ہے۔ شمون، آپ میں سے کون ہے؟